यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ, मन्त्रीहरूबाट आजै पद बहाली। नागरिकता सम्बन्धी अध्यादेश रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल। मेलम्चीको पूर्णतासँगै काठमाण्डुको खानेपानीका लागि याङ्री र लार्के खोलामा पनि परीक्षण शुरू गर्न खानेपानी मन्त्रालयका पदाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। र अमेरिकाले यस वर्षको अन्त्यसम्ममा फाइजरद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको 50 करोड़ डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्च अदालतले नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज अन्तरिम आदेश जारी गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवड़ा र आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले नागरिकता सम्बन्धी अध्यादेश प्रतिनिधि सभा विघटनको भोलिपल्ट जारी हुनुलाई असहज भनेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा थप शपथ लिनुहुने नवनियुक्त मन्त्रीहरूमा गृहमा खगराज अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, संचार तथा सूचना प्रविधिमा नयनकला थापा, कृषि तथा पशुपक्षी विकासमा ज्वाला कुमारी शाह, वन तथा वातावरणमा नारद मुनि राणा, संघीय मामिला तथा सामान्य प्रशासनमा गणेश कुमार पहाड़ी र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेर्ने गरी मोहन बानिया मन्त्री हुनुहुन्छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा मौजूदा मन्त्री परिषदमा आज नियुक्ति हेरफेर र विस्तार गरी पूर्णता दिनुभएको थियो। नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप 8 जनालाई सहभागी गराई 25 सदस्यीय मन्त्री परिषद विस्तार गरिएको छ। यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले आशा कुमारी विकलाई वन मन्त्रालयको राज्यमन्त्री पदको शपथ गराउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ विश्वासको मत लिन असफल हुनुभएको छ। प्रदेशसभामा गुरूङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन नसकेको हो। प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा 29 वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका गुरूङले प्रदेशसभामा विश्वासको मत माग्नु भएको थियो। प्रदेशसभामा आज विश्वासको मत लिन असफल हुनुभएपछि संविधान तह गुरूङ पदमुक्त हुनुभएको छ। प्रस्तावको पक्षमा 27 जना र विपक्षमा 30 जना प्रदेशसभा सदस्यले मतदान गर्नुभएको छ भने जनमोर्चाका कृष्ण थापा तटस्थ बस्नुभयो। त्यस्तै युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे भनिने राजीव गुरूङको अनुपस्थिति रहेको थियो। 60 सदस्यीय प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पारित हुन 31 मत आवश्यक पर्ने थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै याङ्री र लार्के खोलामा समेत तत्काल कार्य शुरू गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजना सम्बन्धी अध्यावधिक जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्य समेत तत्कालै थाल्न निर्देशन दिनुभयो। हाल मेलम्चीबाट न्यूनतम प्रतिदिन 17 करोड़ लिटर पानी आइरहेको छ। यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्री खोलाबाट 17 करोड़ लिटर र लार्के खोलाबाट थप 17 करोड़ लिटर थपिएपछि राजधानीमा कुल 51 करोड़ लिटर पानी झार्न सकिने र त्यसबाट उपत्यकामा पछि थप हुन जाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने खानेपानी मन्त्रालयले जनाएको छ। राजधानीवासीको लामो समय अघिको सपना पूरा गर्दै गत चैत्र 21 गतेदेखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो। प्राविधिक आवश्यकता अनुसार अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अब सुरुङलाई पूरै खाली गर्न करिब 10 दिन, परीक्षणका लागि केही दिन र पूरै पानी भर्न 15 दिन गरी करिब 1 महिना समय लाग्नेछ। त्यस अवधिका लागि हाल काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचना अनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरूले दिनुभयो। वर्षा शुरू भएसँगै करिब 4 करोड़ लिटर पानी थपिने भएकोले अहिलेकै क्षमतामा पनि राम्रैसँग चलाउन सकिने बैठकमा सहभागी मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। नेपालमा आज 3,749 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9,901 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,874 जना तथा 5,337 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 875 जना गरी जम्मा 3,749 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट गएको 24 घण्टामा 5,293 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 5,15,591 जना निको भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 85.7% रहेको छ। कोरोना संक्रमणबाट आज थप 59 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,238 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकामा दुई दिनमा 18,000 बढ़ीले कोरोना विरूद्धको खोप भेरोसेल लगाएका छन्। महानगरपालिकाका 32 ओडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ 25 गतेदेखि खोप लगाउने काम शुरू गरेको हो। महानगरपालिकाले खोप लगाउने कार्य सञ्चालन गर्दा भीड़ नियन्त्रण गर्न भन्दै हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो। महानगरपालिकाले 60-64 वर्ष उमेर समूहका नागरिकका लागि शुरू गरिएको खोप कार्यक्रम यही जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री नयनकला थापाले आज पदभार ग्रहण गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज पदभार ग्रहण लगत्तै संचार तथा सूचना प्रविधि मन्त्री थापाले संचार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड़ दिने बताउनुभयो। मन्त्री थापाले सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कार्यवाहीलाई केन्द्रित गरेर अघि बढ़ने बताउनुभयो।
सरकारका योजनाहरूलाई हामीले सफल बनाएर हामीले चाहिँ फेरि नयाँ एउटा यो नेपाललाई नयाँ एरामा लानु छ। जुन यो मन्त्रालयले लिएको उद्देश्य छ अहिलेको यो वर्षको चाहिँ जुन कार्य योजनाहरू छन् त्यसलाई हामी पूरा गर्न सक्नेछौँ। र हाम्रो चाहिँ पूर्व मन्त्रीहरूले जुन चाहिँ कार्य योजनाहरू छन् उहाँका चाहिँ जुन अपूर्ण भएको छ त्यसलाई पनि मैले अगाडि लिएर बढ्नेछु। हाम्रा कहाँ कहाँ के कमजोरी छन् अथवा हामीले गर्नुपर्ने सुधार गर्नुपर्ने छ त्यसलाई हामी अगाडि बढाउनेछौँ।
संचार तथा सूचना प्रविधि मन्त्री थापाले मुलुकको विकासको मेरुदण्ड नै संचार तथा सूचना प्रविधिसँग गाँसिएकाले यसको विकासमा सबैसँग सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री थापाको स्वागत गर्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारलाई सफल बनाउन संचार तथा सूचना प्रविधि मन्त्रालयको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्नुहुँदै त्यसका लागि मन्त्रालय मातहतका कर्मचारी प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्रालयको पदभार ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री थापाले साइबर सुरक्षा नीति 2078 अन्तर्गतको कार्यदल बनाउने निर्णयको फाइल सदर गर्नु भएको थियो। यस वर्ष नेपालमा मनसूनजन्य विपद मुख्य गरी बाढ़ी पहिरोबाट 18,00,000 बढ़ी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषध बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदरभन्दा बढ़ी वर्षा हुने आकलन गरिएको यसपालिको मनसूनमा झन चुनौतीपूर्ण रहने अनुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागले सकिने मुलुकमा मनसूनमा सरदरभन्दा बढ़ी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। विगतको तथ्याङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसूनमा 18,00,000 बढ़ी मानिस प्रभावित हुने अनुमान गरेको छ भने यसपालि बढ़ी पानी पर्ने पूर्वानुमानसँगै मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना 2078 तयार गरी स्थानीय तह प्रदेश सरकार तथा सम्बद्ध संघ संस्था संघको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिएको बताइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने नागरिकहरूलाई कोरोना विरूद्धको खोप लगाइसकेपछि ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप दिन शुरू गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाका ज्येष्ठ नागरिकहरू कोरोना विरूद्धको खोप लगाउन पाउँदा खुशी भएका छन्। अझै केही समय बाँचिने भयो भन्दै ज्येष्ठ नागरिकहरू खुशी भएका हुन्। पाल्पाका 10 स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भएको छ। पेरोसेल खोप लाउनु भएकी ज्येष्ठ नागरिक नारायणी देवी अर्यालले युवा वर्गको भन्दा ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा ज्येष्ठ नागरिक प्राथमिकतामा परेकोमा खुशी व्यक्त गर्नुभयो।
जवान भएको भए पनि अलिक आफ्नो क्षमता गर्न सक्नुहुन्छ, बुढाबुढीलाई अलिक कमजोर हुन्छ, त्यसैले पनि
महामारीका रूपमा दोस्रो भेरिएन्टको कोविडले दिनानुदिन आतंक बनाएको बखतमा कोविड नियन्त्रणका लागि ज्येष्ठ नागरिकहरू लक्षित गरी खोपको व्यवस्था भएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका हुन्। तानसेनका नारायण प्रसाद गेवालीले खोप लाउने भनेर सुन्दा केही डर जस्तो सुनिएता पनि यस्तो नरहेको बताउनु भयो।
खोप लाउँदा पहिला त यसो डर लाग्यो जस्तो भएको थियो, अहिले चाहिँ केही छैन, एकदम खुसी छ, यसको निरन्तरता भइरहोस् भन्ने छ।
तानसेन 5 चैनबारीका गोपाल बहादुर रावल 1 पैदल यात्राबाट खोप केन्द्रमा पुग्नुभयो। खोप पाएपछि बचिन्छ कि भन्ने आश पलाएको भन्दै रावलले आफ्नो उमेर समूहलाई लक्षित गरी खोपको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नुभयो।
खोप लाएपछि मलाई खुसी लाग्यो, यो यति भएपछि त बचिन्छ कि भन्ने चाहिँ भयो। खोप लाइयो, दोस्रो पनि चाँडै नै भयो, हामीलाई अब बाँचिन्छ कि भन्ने आश छ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप निरीक्षक गजेन्द्र प्रसाद कर्णले जिल्लामा 60-64 वर्षका 8,200 नागरिक भएकोमा जिल्लामा जम्मा 4,100 मात्र खोप आपूर्ति भएकाले 65-64 वर्षका 4,100 ज्येष्ठ नागरिकलाई खोप दिएको बताउनुभयो।
भ्याक्सिन हामीले चाहनु पर्ने हो 8,200, तर अहिले भ्याक्सिनको कमी भएको हुनाले अहिले चाहिँ हामीले 62-64 लगाइरहेको छु, लागिरहेछ।
सरकारले ज्येष्ठ नागरिकलाई लक्षित वर्ग मानि प्राथमिकताका आधारमा खोप लाउनु पक्कै पनि राम्रो हो, तर खोपको मापदण्ड अनुरूप दोस्रो डोज समयमै उपलब्ध भए मात्र ज्येष्ठ नागरिकको खुसीले थप सार्थकता पाउने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पूर्व महालेखा परीक्षक नरकान्त अधिकारीको 101 वर्षको उमेरमा आज आफ्नै निवास काठमाडौँको लैनचौरमा निधन भएको छ। निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो। उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नु भएको छ। कोविड 19 रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको बेला बाजुराका व्यापारीहरूले चरको मूल्य वृद्धि गर्दा सर्वसाधारण मर्कामा परेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
कोरोना भाइरस कोविड 19 मध्यनजर गरी जब जिल्लामा निषेधाज्ञा जारी भयो त्यही बहाना गरी बाजुराका व्यापारीले दैनिक उपभोग्य सामग्रीको मूल्यमा वृद्धि गरेपछि स्थानीय बासिन्दा त्यसको प्रत्यक्ष मारमा परेका छन्। बडीमालिका नगरपालिका वडा नम्बर 5 मनाका स्थानीय प्रेम लोहार। हिउँदमा पानी नपरेका कारण अन्न बाली नहुनु र अहिले निषेधाज्ञापछि महँगी बढ्नुले जिल्लावासीले रोग भन्दा पनि भोकसँग लड्नुपर्ने अवस्था आएको बताउनुहुन्छ गौमूल गाउँपालिका वडा नम्बर 2 दहकोटकी स्थानीय पवित्रा बोहरा।
यो मौसमले गर्दाखेरि नराम्रो खेतीपाती भएको छ, त्यो भन्दा पनि बाहिरबाट आउने सामान पनि महँगीले धेरै महँगीले छोएको छ।
निषेधाज्ञा भएदेखि नै ठूला शहरमा सामानको अभाव भई मूल्य बढेपछि आफूहरूले स्वाभाविक मूल्य बढाउन बाध्य भएको स्वीकार गर्नुहुन्छ तिपाडा हाट बजार व्यवस्थापन समितिका सदस्य तथा व्यापारी देवराज पाध्याय।
लकडाउनको कारणले गर्दा सामान पाउँदैन, हप्ताको 2 मात्र राशन पसल खोल्छ। श्रमिकहरूले पनि पहिला 100 कुन्टल 2500 लग्थ्यो भनेपछि अहिले उनीहरू 5,000-7,000 दिएर पनि उनीहरू पाइँदैन, त्यसैले वहीँबाट बढ्यो। पहिला 3.80 रुपियाँमा 1 केजी धनगढीबाट यहाँ पुग्थ्यो भनेपछि 5 रुपियाँमै अहिले भाडा पुग्छ।
बजारमा यसरी दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशी रहँदा जिल्ला प्रशासन कार्यालय बाजुरा के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी। देश कोरोना महामारीसँग लडिरहेको यो विषम परिस्थितिमा सरकारवालाहरूले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
अर्घाखाँचीको भूमिका स्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भूमिका स्थानको ढिकुराबाट डेवातर्फ जाँदै गरेको जीप भूमिका स्थान 9 तारिकमा दुर्घटना हुँदा स्थानीय गाड़ी चालक 29 वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा मृत्यु भएको स्थानीय उमेश घिमिरेले जानकारी दिनुभयो। गाड़ीमा चालक मात्र रहेको र सड़कबाट गाड़ी करिब 50 मिटर तल खसेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा गत 24 घण्टामा 94,052 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 1,00,000 भन्दा कम कोरोना संक्रमित भेटिएको भारतमा आज तेस्रो दिन हो। गत 24 घण्टामा भारतमा कोरोना संक्रमणको कारण 6,148 जनाको मृत्यु भएको समाचार छ। एकै दिन यति धेरै मानिसको कोरोनाबाट मृत्यु भएको यो संख्या हालसम्मकै विश्वमा नै धेरै संख्या हो। हाल भारतमा कोरोना संक्रमितको संख्या 2,91,83,121 पुगेको छ भने 2,76,55,493 जना कोरोना मुक्त भएका छन्। यसैबीच श्रीलंकाले सन् 2022 सम्ममा आफ्ना सबै नागरिकलाई खोप लगाइसक्ने जनाएको छ। श्रीलंकामा हाल कोरोनाको तेस्रो लहर जारी छ। यसैगरी अमेरिकाले आगामी अगस्त महिनादेखि विश्वका 92 मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको 50 करोड़ डोज खोप वितरण शुरू गर्ने जनाएको छ। व्हाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका 92 मुलुकका लागि फाइजरको खोप खरिद गरेर वितरण गर्ने घोषणा गर्नुभएको बताइएको छ। व्हाइट हाउसका अनुसार यस वर्षको अन्त्यसम्ममा 20 करोड़ डोज खोप वितरण हुनेछ भने बाँकी 30 करोड़ डोज खोप 2022 को पहिलो 6 महिना ढुवानी भइसक्नेछ। संयुक्त राज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको 8 करोड़ डोज खोप मध्ये करिब 75% खोप कोभ्याक्स मार्फत वितरण हुनेछ, जबकि 25% खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढ़ी देखिएका मुलुकलाई वितरण गरिनेछ। महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 37,78,635 जनाले ज्यान गुमाइसकेका छन् भने 17,52,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। भारतको पश्चिमी शहर मुम्बईमा एउटा आवासीय भवन भत्किँदा 11 जनाको मृत्यु भएको छ। मलाद क्षेत्रमा भएको घटनामा उद्धार कार्य जारी रहेको छ। घटनामा अरू धेरै व्यक्ति च्यापिएर रहेको आशंका गरिएको छ। भवन कसरी भत्कियो भन्ने बारेमा अनुसन्धान जारी रहे पनि गैरातभरिको पानीले भवन भत्केको हुन सक्ने अधिकारीहरूले बताएका छन्। रूसको एउटा अदालतले विपक्षी नेता एलेक्सी नावाल्नीसँग सम्बन्ध रहेका सबै राजनैतिक संगठनहरूलाई प्रतिबन्ध लगाएको छ। नावाल्नीको राजनैतिक अभियानमा सहयोग गर्ने सबैलाई पृथकतावादलाई प्रश्रय दिएको अभियोग लगाई जेल चलान गरिने र राजनैतिक गतिविधि तथा चुनावमा भाग लिन नदिइने भएको छ। नावाल्नीले सामाजिक सञ्जालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै कदापि पछि नहट्ने बताउनु भएको छ, तर उहाँले आफ्ना समर्थकहरूलाई काम गर्ने शैली परिवर्तन गर्न भन्नुभएको छ। नावाल्नी आर्थिक अनियमितताको अभियोगमा कारागारमा हुनुहुन्छ। अब आर्थिक समाचार अर्जुन श्रेष्ठबाट।
संयुक्त राष्ट्रसंघले अंगीकार गरेको दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने विज्ञहरूले औल्याएका छन्। राष्ट्रिय भूमि अधिकार मंच, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान लगायतले बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा विज्ञहरूले यस्तो सुझाएका हुन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीन बहादुर साईले कृषि क्षेत्रमा आत्मनिर्भर हुने खालका कार्यक्रमलाई बढ़ी जोड़ दिनुपर्ने औल्याउनुभयो। उहाँले यसका लागि तल्लो तहसम्म कृषकलाई वित्तीय पहुँच पुर्याउन कृषि विकास बैंकलाई सहजीकरण गरिदिन आग्रह गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले कृषिको सुधार बिना अर्थतन्त्रको सुधार नहुने भन्दै कृषिका सबै विषयवस्तु सम्मेलनमा उठाउने जानकारी दिनुभयो। अछामको जयगढ़ बजारमा म्याद नागेका 3 ट्याक्टर बढ़ी अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। बान्नीगढ़ी जयगढ़ गाउँपालिकाको जयगढ़ बजारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले अखाद्य वस्तु भेटिएका जयगढ़ बजारको परशुराम जनरल स्टोर र अनिश जनरल स्टोर सील गरी 7 दिनपछि सो परिमाणको अखाद्य वस्तु नष्ट गरेको हो। म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरेको पाइएपछि सो वस्तु नष्ट गरी नियम विपरीत कारोबार गर्ने व्यापारीलाई 17,500 रूपियाँ जरिवाना समेत गरिएको सहायक प्रमुख जिल्लाधिकारी रंजन प्रसाद तिमल सैनाले जानकारी दिनुभयो। नेपालको दूरसंचार क्षेत्रको नियामक निकाय दूरसंचार प्राधिकरणले मोबाइल तथा फिक्स सेवाको नियमन र निरीक्षण गर्न नयाँ स्वचालित प्रविधि भित्र्याउने भएको छ। प्राधिकरणमा पटक पटक डेटा भोइस तथा फाइबर इन्टरनेट प्रयोगकर्ताले नेपालका दूरसञ्चार सेवा प्रदायकको गुणस्तरका विषयमा उजुरी गरेपछि प्राधिकरणले नयाँ प्रविधि भित्र्याउन लागेको हो। सो प्रविधि भित्र्याएपछि सेवा प्रदायकले दिइरहेको भोइस डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन नयाँ तरिकाबाट हुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से बिहिबार सामान्य अङ्कले ओह्रालो लागेको छ। बिहिबार नेप्से 1.80 अङ्कले घटेर 2944.87 बिन्दुमा थामिएको छ। बिहिबार कारोबार भएका समूह मध्ये 7 समूह बाहेक अन्य समूह बढेका छन् भने 12 कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ।
अब मौसम। नेपालमा अब केही दिनमा पूर्वबाट मनसून भित्रने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाड़ीबाट मनसून विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। उहाँले हाल वर्षा बढ़न थालेको र आगामी हप्ताबाट ठाउँ ठाउँमा भारी वर्षा समेत हुने जानकारी दिनुभयो। हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेकाले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का कि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाण्डौको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 36.6 मिलिमिटर। पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 34.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। र दिपालको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस र वर्षा 2.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ, मन्त्रीहरूबाट आजै पद बहाली। नागरिकता सम्बन्धी अध्यादेश रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल। मेलम्चीको पूर्णतासँगै काठमाण्डुको खानेपानीका लागि याङ्री र लार्के खोलामा पनि परीक्षण शुरू गर्न खानेपानी मन्त्रालयका पदाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। र अमेरिकाले यस वर्षको अन्त्यसम्ममा फाइजरद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको 50 करोड़ डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने। साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।